अच्छा भाई, मैंने कल आपसे जिक्र किया था कि शरजामी किताब को शुरू करने से पहले कुछ दिन हम तरकीब करेंगे। इंशाल्लाह आप देखेंगे तरकीब बहुत आसान है, और बुनियादी तरकीब जब आप सीख जाएंगे फिर आपके लिए जामी का समझना बहुत आसान हो जाएगा। उसके बगैर जामी समझ में नहीं आएगी। रट्टा तो आप लगा सकते हैं लेकिन जामी आपको समझ में नहीं आएगी। तो आज हम तरकीब शुरू करते हैं भाई। लिखिए भाई, लिखिए भाई। एक है जुमला इस्मिया और एक है जुमला फ़ेलिया। एक है जुमला इस्मिया और एक है जुमला फ़ेलिया। जुमला इस्मिया वो है जिसका पहला जुज इसम हो। जुमला इस्मिया वो है जिसका पहला जुज इसम हो, और जुमला फ़ेलिया वो है, और जुमला फ़ेलिया वो है जिसका पहला जुज फ़ेल हो, जिसका पहला जुज फ़ेल हो। तो हम सबसे पहले जुमला इस्मिया की तरकीब करेंगे। लिखिए भाई। तो हम सबसे पहले जुमला इस्मिया की तरकीब करेंगे। जुमला इस्मिया में दो चीजें होती हैं। नंबर एक मुबतदा और नंबर दो खबर। नंबर एक मुबतदा और नंबर दो खबर। मुबतदा हमेशा मारिफा होता है। मुबतदा हमेशा मारिफा होता है और खबर हमेशा नकेरा होती है। और खबर हमेशा नकेरा होती है। कभी कभार मुबतदा नकेरा भी आता है। कभी कभार मुबतदा नकेरा भी आता है। कभी कभार मुबतदा नकेरा भी आता है लेकिन चंद शराइत के साथ। लेकिन चंद शराइत के साथ। तो आपने पढ़ा भाई कि मुबतदा में असल क्या है, वो मारिफा होना चाहिए। मारिफा, तो अब आपको मारिफा की किस्में भी याद होनी चाहिए। तो मारिफा की किस्में लिख लीजिए। मारिफा सात किस्म पर है। मारिफा सात किस्म पर है। नंबर एक तमाम जमीरें। नंबर एक तमाम जमीरें। नंबर दो आलम। आलम यानी नाम, जैद अमर बकर वगैरह, जैद अमर बकर वगैरह। नंबर तीन अस्माए इशारा। नंबर तीन अस्माए इशारा। नंबर चार अस्माए मौसूला। नंबर चार अस्माए मौसूला। नंबर पांच मारिफा बनिदा। नंबर पांच मारिफा बनिदा। जैसे या रजुलु। जैसे या रजुलु। नंबर छः मारिफा ब अलिफ लाम। नंबर छः मारिफा ब अलिफ लाम। जैसे अर रजुलु। जैसे अर रजुलु। नंबर सात वो इसम जो इन में से किसी एक की तरफ मुजाफ हो। जो इन में से किसी एक की तरफ मुजाफ हो, अलावा मारिफा बनिदा के, अलावा मारिफा बनिदा के। यहां तक बात समझ में आ गई? आपने क्या पढ़ा कि मुब्तदा जो है वो मारिफा होता है और खबर नकेरा, और अब आपको मारिफा और नकेरा की पहचान होनी चाहिए, तो मैंने मारिफा की अकसाम आपको लिखवा दी। भाई बात समझ में आ गई? उसके बाद याद रखना, आगे लिखिए कि इसम दो किस्म पर है, मुअरब और मबनी। इसम दो किस्म पर है, मुअरब और मबनी। आगे लिखिए मबनियात कुल आठ हैं, मबनियात कुल आठ हैं, और इनके अलावा बाकी अस्मा मुअरब हैं। मबनियात कुल आठ हैं और इनके अलावा बाकी अस्मा मुअरब हैं। वो आठ मबनियात ये हैं। नंबर एक तमाम जमीरें, नंबर एक तमाम जमीरें, नंबर दो अस्माए इशारा, नंबर दो अस्माए इशारा, नंबर तीन अस्माए मौसूला, नंबर चार कुछ मुरक्कबात, नंबर चार कुछ मुरक्कबात यानी मुरक्कबे बिनाई, यानी मुरक्कबे बिनाई, जैसे अहादा आशारा, जैसे अहादा आशारा। नंबर पांच अस्वात, भाई स्वाद के साथ है, अस्वात, अलिफ स्वाद वाव अलिफ और लंबी ता, अस्वात यानी आवाजें। बात समझ में आ रही है? जैसे भाई उर्दू में हम मुख्तलिफ चीजों की आवाज हिकायत करते हैं कि बकरी मैं करती है, बिल्ली म्याऊं म्याऊं करती है, कौवा काएं काएं करता है, तो ये जो अस्वात हैं, इसी तरह अरबी में भी हैवानात की आवाजों को मुख्तलिफ तरीके से नकल किया जाता है, वो अस्वात हैं आवाजें, और ये भी ये भी मबनियात में से हैं। नंबर छह, नंबर छह कुछ जुरूफ हैं, कुछ जुरूफ हैं, ज़ा के साथ है, जैसे कबलु बादु वगैरह, बा सूरतों में ये क्या होते हैं? मबनी होते हैं। इसी तरह इज है, इजा है, मता है, ऐना वगैरह, भाई ये भी किस में से हैं? मबनियात में से। नंबर सात अस्माए अफ़ाल, अस्माए अफ़ाल, भाई भाई नाम से ही पता चल रहा है ये कुछ इसम हैं जो फेल वाला माना अदा करते हैं, कुछ इसम हैं जो फेल वाला माना अदा करते हैं, जैसे रुवैदा बल्हा वगैरह, भाई। और आठवीं किस्म है किनायात, भाई किनायात, भाई जैसे कम और कजा। तो ये आठ मबनियात हो गए भाई, और परेशान नहीं होना आपने, इंशाल्लाह इन चीजों का हम बार बार तकरार करेंगे, इंशाल्लाह आपको अजबर हो जाएंगी। और यही याद करने वाली चीजें थी जो मैंने लिखवा दी भाई। मारिफा की किस्में आपको याद होनी चाहिए, मबनियात आपको याद होने चाहिए, और वो जो 16 किस्में हैं एराब के एतबार से जो नहमीर में आपने पढ़ी हैं, या जो हिदायतुन नहम में आपने पढ़ी हैं। बात समझ में आ रही है? बस वो किस्में याद हुई तो आपको इंशाल्लाह आप चंद दिनों में इंशाल्लाह बेहतरीन इबारत पढ़ने लगेंगे और तरकीब अच्छी खासी आप सीख लेंगे। अच्छा, अब जरा फिर इनको जरा दोहरा लें भाई, ये बार बार हम दोहराते रहेंगे भाई, ये आपको अजबर होनी चाहिए। मारिफा कितनी किस्में? सात किस्में। नंबर एक इधर देखिए, मेरी तरफ जुबानी दोहराओ, मारिफा की कितनी किस्में? सात किस्में। नंबर एक तमाम जमीरें, नंबर दो आलम, नंबर तीन अस्मा इशारा, नंबर चार अस्मा मौसूला, नंबर पांच मारिफा ब निदा, नंबर छह मारिफा ब अलिफ्लाम, और नंबर सात
अस्मा।
मबनी पे चले गए हो, मारिफा की किस्में मैं पूछ रहा हूं।
वो
अस्मा जो इनमें से किसी एक की तरफ मुजाफ हो, इलावा मारिफा बा निदा के। तो मारिफा बा निदा यहां से खारिज है, क्योंकि हम मुब्तदा खबर की बहस कर रहे हैं, तो उसको अब हम बार बार जिक्र नहीं करेंगे भाई। तो मारिफा की कुल कितनी किस्में हैं? फिर दोहराओ, सात किस्में। नंबर एक तमाम जमीरें, नंबर दो आलम, नंबर तीन अस्मा इशारा, नंबर चार अस्मा मौसूला, नंबर पांच मारिफा ब निदा, नंबर छह मारिफा ब अलिफ्लाम, और नंबर सात वो जो इसम जो इनमें से किसी एक की तरफ मुजाफ हो भाई। अच्छा, उसके बाद मबनी भाई। इसम दो किस्म पर है, एक मौरब और एक मबनी। मबनी कितनी किस्म पर? आठ किस्म पर। कौन कौन से?
तमाम
जमीरें हैं, और अस्मा इशारा, अस्माए मौसूला, और कुछ मुरक्कबात हैं, और कुछ ज़ुरूफ हैं, और अस्वात हैं, अस्माए अफाल हैं, और किनायात हैं। अब याद रखो, बस अब आगे बातें समझते जाओ, याद रखो, ये जो इसम है इसका एराब तीन किस्म पर होगा। कभी एराब लफजन होता है, कभी तकदीरन होता है, और कभी महलन होता है। तवज्जो है, इसम का एराब कितनी किस्म पर? तीन किस्म पर। नंबर एक लफजन, नंबर दो तकदीरन, नंबर तीन महलन। बात समझ में आ गई। लफ्जन एराब का माना यह होता है कि आप उस एराब पर बाकायदा तलफुज करते हैं। सुनने से, तलफुज से ही दूसरे को पता चल जाता है कि आप कौन सा एराब पढ़ रहे हैं। मुझे आप बताइए, मैंने कौन सा एराब पढ़ा? ज़ैदुन रफा है भाई। क्या है? रफा है, लफ्जन। तलफुज से ही आपको पता चल रहा है कि मैंने रफा पढ़ा है। ज़ैदन, अब मैंने कौन सा एराब पढ़ा? नसब पड़ा है। तो ये नसब कौन सा है? लफ्जन है। यानी लफ्जन का क्या माना? कि जिस पर हम एराब पर तलफुज करते हैं। एक तो है लफ्ज, लफ्ज पर तो करते ही तलफुज हैं। लफ्ज कहते ही किसको है? जिस पर क्या किया जाए? तलफुज किया जाए। जैद, अमर, बकर, खालिद। देखो ये जितने लफ्ज मैं बोलता जा रहा हूं जुबान से, ये सब लफ्ज हैं, लेकिन मैं लफ्ज की बात नहीं कर रहा, मैं एराब लफ्जी की बात कर रहा हूं। वो एराब जिस पर आप तलफुज करते हैं, सुनने से दूसरे को पता चल जाता है। ज़ैदुन, मैंने क्या पढ़ा? रफा। ज़ैदन, मैंने क्या पढ़ा? नसब। ज़ैदिन, मैंने क्या पढ़ा? जर पढ़ा। देखा, तलफुज से ही आपको पता चल गया। तो आप जितने इसम आएंगे, आपने गौर करना है, जब भी कोई इसम आए सबसे पहले आपने ये देखना है यह मुअरब है या मबनी है। बात समझ में आ गई। और फिर आपने गौर करना है कि एराब लफ्जन है, तकदीरन है, या महलन है। एराब कितनी किस्म पर? तीन किस्म पर। नंबर एक लफ्जन, नंबर दो तकदीरन, नंबर तीन महलन। याद रखो, एराब लफ्जन और तकदीरन ये मुअरब के अंदर आएगा। किसके अंदर? मुअरब। वो 16 किस्में जो आपने पढ़ी थी नहमीर के अंदर, उनमें से किसी का एराब लफ्जन था, किसी का एराब तकदीरन था। तवज्जो है। जानी मूसा, रअयतु मूसा, मररतु भी मूसा। देखा, तीनों हालतों में एक जैसा लफ्ज है मूसा, उसमें कोई तब्दीली नहीं आ रही। कोई एराब का पता चलता है सुनने से? मसलन अब मुझे बताओ, मैंने कौन सा एराब पढ़ा? मूसा। कोई पता नहीं चला, तो इस पर एराब तकदीरी आता है। क्या आता है? तकदीर, तकदीरी। कद्दरा युकद्दिरु, तकदीर का माना है फर्ज करना। फर्ज कर लो, इस पर रफा आ गया। जब रफे वाले मकाम में यह आए, जब रफे वाले मकाम में यह आए, तो फर्ज कर लो, इस पर क्या आया? रफा। जानी मूसा, देखो मूसा यहां फाइल है, और फाइल मरफू होता है, तो यह मरफू है तकदीरन। मरफू है तकदीरन का क्या माना? फर्ज कर लो, इस पर रफा आ गया। आया तो नहीं, लेकिन आप क्या कर लो? फर्ज कर लो, रफा आ गया। रअयतु मूसा, यहां मूसा मफूल बिही वाके हो रहा है और मफूल बिही मनसूब होता है, लेकिन क्या नसब सुनने से पता चला आपको?
नहीं
तो यहां ये मनसूब है, और कौन सा मनसूब? तकदीरन है। तकदीरन क्या माना? फर्ज कर लो कि इस पर क्या आ गया है, नसब आ गया है, आपने नसब पढ़ा है। और तीसरा क्या है? मरर्तु बी मूसा, ये देखो बा जार्रा है, और बा जार्रा क्या करती है? जर देती है जी। तो अब मूसा इसका इराब बताओ, मजरूर तकदीरन, मजरूर है, लेकिन क्या लफ्जों से पता चल रहा है यह मजरूर है? नहीं, तलफ्फुज़ से पता नहीं चल रहा। तो ये मजरूर कौन सा हुआ? तकदीरन, यानी फर्ज कर लो इस पर जर आ गया है। और जा अनी जैदन रअयतु जैदन मररतु बि जैदिन, देखा जैदन एराब का पता चला, तो ये एराब कौन सा हुआ? लफ्जन, तो ये मरफू है लफ्जन, और रअयतु जैदन ये मनसूब है लफ्जन, मररतु बि जैदिन ये मजरूर है लफ्जन। फर्क समझ में आया? वो जो 16 किस्में आपने पढ़ी थी वो मुअरब की अकसाम हैं, और उनमें से बास का एराब लफ्जन आता है और बास का एराब तकदीरन आता है। तो ये मुअरब में एराब कभी लफ्जन आता है और कभी तकदीरन। लफ्जन का क्या माना? कि उस एराब लफ्ज बोले, उस एराब पर हम क्या करते हैं? फिर दोहराओ कि उस एराब, हाँ ये सिर्फ आप नहीं कहना कि हम तलफ्फुज करते हैं, क्या माना तलफ्फुज? तो लफ्ज में भी करते हैं, आप कहें उस एराब पर हम क्या करते हैं? तलफ्फुज करते हैं। और तकदीरन का क्या माना? फर्ज कर लो कि इस पर रफा नसब या जर आ गया है। तो फर्ज इसलिए करना पड़ता है क्योंकि वहां कोई रुकावट होती है, कोई मानेअ होता है, जिसकी वजह से एराब आ नहीं सकता लफ्जों में। जैसे मूसा के आखिर में अलिफ है, और अलिफ हमेशा साकिन होता है अरबी में। अलिफ पर अगर कोई हरकत आ जाए तो वो दरअसल अलिफ नहीं है, वो हमजा है। वो क्या है?
हमजा है।
वो हमजा है। जा, देखा ये अलिफ हमजा, आखिर में हमजा के ऊपर जबर है और जा के दरमियान में अलिफ है, ये अलिफ क्या है? साकिन। तो अलिफ हमेशा साकिन होता है, अलिफ पर एराब आ ही नहीं सकता, और मूसा के आखिर में क्या है? अलिफ है। तो लिहाजा यहां रुकावट आ गई, इस पर एराब जाहिर नहीं हो सकता। अगर ये अलिफ ना होता यहां तो एराब जाहिर हो जाता, क्योंकि ये मौरब है, और मौरब कहते ही किसको हैं? जो एराब को जगह देता है, जिस पर एराब आता है। जबकि तीसरा एराब की तीसरी किस्म है महलन। भाई महल का माना है जगह, जगह। जैसे जा हाउलाई, हाउलाई, तो देखो जैसे जा हाउलाई, देखो हाउलाई के आखिर में क्या है? हमजा, और हमजा के नीचे क्या है? जेर। लेकिन ये इसमें इशारा है, और मबनियात के अंदर मैंने आपको लिखवाया कि दूसरी किस्म क्या है मबनियात की? अस्माए इशारा। तो अस्माए इशारा क्या है? मबनी। लिहाजा यहा उलाई मबनी है, यहा उलाई मबनी है। ये हर जगह इसी तरह रहेगा, ये हमजा के नीचे जेर ही पढ़ना पड़ेगी। जा हा उलाई, रअयतु हा उलाई, मररतु बिहा उलाई, जा हा उलाई, ये हा उलाई फाइल बन रहा है, और फाइल क्या होता है? मरफू। फाइल क्या होता है? मरफू। तो यूं कहेंगे ये हा उलाई मरफू है महलन। जा हा उलाई, तवज्जो है, जा फेल, हा उलाई इसका फाइल, और फाइल क्या होता है? मरफू। और यहां पर हा उलाई के नीचे मैं क्या पढ़ रहा हूं? जेर। तो ये याद रखो, ये हमजा के नीचे जो जेर पढ़ रहे हैं ये हमजा की हरकत है, एराब नहीं है। एराब इस पर नहीं जाहिर हो सकता। क्यों नहीं हो सकता? क्योंकि ये मबनी है। तो ये महलन मरफू है। क्या है
महलन?
क्या माना महलन मरफू? महल का माना है जगह, यानी ये जगह रफे वाली है, क्योंकि ये फाइल बन रहा है, और फाइल की जगह क्या है? रफे वाली होती है। तो ये जगह रफे वाली है, लेकिन चूंकि ये मबनी है और मबनी पर एराब नहीं आ सकता, तो इसको कहेंगे महलन मरफू। यानी महल के एतबार से ये मरफू है, लफ्जों के एतबार से ये तकदीरन मरफू नहीं। और देखो जा मूसा, रई तो मूसा, मरर तो भी मूसा, जा हा उलाई, रई तो हा उलाई, मरर तो भी हा उलाई। दोनों एक जैसे हैं, ना मूसा के आखिर में कोई तब्दीली आ रही है ना हा उलाई के आखिर में, लेकिन मूसा को आप कहते हैं मौरब और हा उलाई को आप क्या कहते हैं मबनी। ये क्या वजह है? वजह यह कि भाई मबनी वैसे कोई चीज नहीं बनती, मबनी के लिए कोई मबनी असल के साथ मुशाबहत वगैरह चाहिए भाई, और तो मूसा मबनी नहीं है भाई, उसमें कोई मुशाबहत वगैरह मबनी के साथ नहीं, मबनी असल के साथ उसकी कोई मुशाबहत और मुनासिबत नहीं है, तो वो मौरब है। हां वहां अलिफ आखिर में आ गया, मैंने बताया अगर ये आखिर में अलिफ न होता तो रफा नसब और जर जाहिर होते, रफा नसब और जर जाहिर। रुकावट क्या आई, मान्या क्या बना, ये अलिफ। जा मूसा, अलिफ पढ़ रहा हूं मैं या नहीं? आप ये ना कहें इसके आखिर में तो या होती है और ऊपर खड़ी जबर, भाई ये या किस से बदल चुकी है, अलिफ से बदल चुकी है, अलिफ से बदल चुकी है, और अरबी रस्मुल खत में इसको इसी तरह लिखते हैं, ऊपर खड़ी जबर लिख देते हैं, लेकिन दर असल ये क्या है, ये या अलिफ से बदल चुकी है। जैसे काला असल में क्या था, कावाला, वाव किससे बदल चुका, अलिफ से काला। बात समझ में आ गई? तो यहां पर भी ये जो या है अलिफ से बदल चुकी है, लेकिन अरबी जुबान में जब कोई या अलिफ से बदल जाए और आखिर में हो तो उसको लिखते या ही की सूरत में है, अलबत्ता पढ़ते अलिफ की सूरत में है। जैसे मुस्तफा, इसके आखिर में भी या अलिफ से बदल गई है, लिखेंगे या ही लेकिन पढ़ेंगे क्या, अलिफ अलिफ। और यहां एक और बात बतला दूं, आजकल जदीद किताबों में आप देखेंगे अरबी जुबान की जो भी किताबें उठाएं, आप देखेंगे बाज या ऐसी होती हैं उनके नीचे दो नुक्ते लगे होते हैं, जैसे फी अलीयुन, ये या के नीचे आपको दो नुक्ते मिलेंगे, और कुछ या ऐसी होंगी किताबों में जिनके नीचे नुक्ते नहीं होंगे, जैसे आला, इसके नीचे नुक्ते नहीं होंगे, अली लिखा हो तो या के नीचे नुक्ते होंगे, आला लिखा हो तो या के नीचे नुक्ते नहीं होते। वजह यह कि जो या अलिफ से बदल जाए उसके नीचे नुक्ते नहीं लिखते, इससे पता लग जाता है कि यह या किससे बदल चुकी, अलिफ से। आला आखिर में या अलिफ से बदली है या नहीं, तो या लिखेंगे तो लेकिन नीचे दो नुक्ते नहीं लगाएंगे, इससे पढ़ने वाला समझ जाएगा ये अली नहीं लिखा बल्कि क्या लिखा है। भाई देखो आइन लाम या जेरे जबरें अगर न लगी हो तो हो सकता है ये अली हो सकता है ये आला हो, फर्क कैसे पता चलेगा, या के नीचे अगर दो नुक्ते हुए तो समझ जाओ ये क्या लिखा है, अली, और या के नीचे दो नुक्ते न हुए तो समझ जाओ क्या लिखा है, आला। इसी तरह मुस्तफा, इसकी आखिर में जो या है दो नुक्ते लिखेंगे या नहीं लिखेंगे, मुस्तफा नहीं लिखेंगे क्योंकि या किससे बदल चुकी, अलिफ से। फी, फी के नीचे दो नुक्ते लिखेंगे या नहीं लिखेंगे क्योंकि या अभी अपनी असल हालत पर है। बात समझ में आ गई? तो ये जदीद किताबों में आपको आम अब आजकल इसी तरह मिलेगा भाई। तो मबनी का एराब देखो महल्लन आता है। अब देखो मूसा के आखिर में तो अलिफ था, अलिफ रुकावट बन गया एराब के आने से, उसके जाहिर होने से, जबकि हा उलाई, जा हा उलाई, रई तो हा उलाई, मरर तो भी हा उलाई। देखो आखिर में हमजा है, आखिर में हमजा है, और हमजा पर जबर जेर पेश आ सकता है या नहीं आ सकता, आ सकता है। मजी उन, मजी अन, मजी इन, आखिर में हमजा है ना, हमजा पर तो जबर भी आ सकता है, जेर भी आ सकता है, पेश भी आ सकता है, लेकिन हा उलाई इसके आखिर में हमजा है और वो बदल नहीं रहा, कोई मान्या नहीं, कोई रुकावट नहीं, वहां तो अलिफ रुकावट थी, यहां कोई रुकावट नहीं, लेकिन फिर भी नहीं बदल रहा, मालूम हुआ ये मबनी है। अगर मबनी ना होता फिर तो एराब लफ्जों में आना चाहिए था, कोई रुकावट नहीं है। तो एराब कितनी किस्म पर हुआ, तीन किस्म पर, लफ्जन, तकदीरन और महलन। لفظاً اور تقدیراً کس میں آئے گا؟ معرب میں. اور محلاً کس میں آئے گا؟ مبنی میں. اعراب لفظاً کا کیا معنی؟ کہ اس اعراب پر ہم کیا کریں گے؟ تلفظ. سننے سے ہی دوسرے کو پتہ لگ جائے گا کہ کیا پڑھ رہا ہے. مثلاً مجھے بتائیے, میں نے رفع پڑھا, نصب یا جر؟ رجلن, رجلن, رجلن. دیکھا, آپ کو تلفظ سے ہی پتا چل گیا. تو یہ اعراب لفظی ہے. اور پھر بعض جگہ ہوتا معرب ہی ہے, لیکن اعراب کی رکاوٹ آ جاتی ہے, کوئی مانع آ جاتا ہے جس کی وجہ سے اعراب لفظوں میں نہیں آ سکتا. تو پھر وہاں کیا کہیں گے؟ یہ اعراب تقدیرن ہے. رفع بھی تقدیرن, نصب بھی تقدیرن, جر بھی تقدیرن. وہ کبھی مختلف ہیں. بعضوں میں تینوں حالتوں میں اعراب تقدیری ہوتا ہے, جیسے موسیٰ. اور بعض اوقات اعراب جو تقدیرن ہوتا ہے وہ ایک یا دو حالتوں میں ہوتا ہے, جیسے قاضی. قاضی اس کے آخر میں کیا ہے؟ یا پر ضمہ بھی ثقیل, قاضیون نہیں پڑھ سکتے. یا پر کسرہ بھی ثقیل, قاضیین نہیں پڑھ سکتے. ہاں نصب پڑھ سکتے ہیں, قاضیین. توجہ ہے؟ قاضیین. تو دیکھو اس میں رفع بھی تقدیری ہوتا ہے, اس کو اس میں منقوص کہتے ہیں, ناقص سے ہے, آخر میں یا ہے نا, یا اور ماقبل کسرہ ہو تو اس کو اس میں منقوص کہتے ہیں. قاف دو نقطوں والا ہے بھائی. اور اس میں یہ جو اس میں منقوص ہے, یہ اس کا اعراب رفع بھی تقدیرن ہوتا ہے, جر بھی تقدیرن ہوتا ہے, اور نصب لفظن ہوتا ہے. بات سمجھ میں آ گئی؟ جاء قاضن, رأیت قاضین, مررت بھی قاضن. توجہ ہے؟ اور اسی طرح جب کوئی اسم مضاف ہو یا متکلم کی طرف, جب کوئی اسم مضاف ہو یا متکلم کی طرف, علاوہ جمع مذکر سالم کے, یعنی مسلمون وغیرہ کے, مسلمون وغیرہ کے علاوہ کوئی بھی اسم جب یا متکلم کی طرف مضاف ہوگا تو اس کا اعراب بھی تینوں حالتوں میں تقدیری آئے گا. کتابی, دیکھو کتاب مضاف ہے کس کی طرف؟ یا متکلم کی طرف. قلمی, غلامی. تو ان کو اس میں منقوص نہ سمجھنا. اس میں منقوص میں قاضی کی یا اپنی تھی, جبکہ یہاں کتابی, اس میں کتاب لفظ الگ ہے اور یا متکلم کی ضمیر الگ ہے. کتابی کا کیا معنی؟ میری کتاب. غلامی, میرا غلام. قلمی, میرا قلم. تو یہ اس میں منقوص نہیں ہے. یہ قلم, غلام وغیرہ الگ لفظ, اور یا متکلم کی ضمیر الگ لفظ. تو دونوں کا اعراب الگ الگ بتانا پڑے گا. بات سمجھ میں آ گئی؟ جبکہ اس میں منقوص جو ہوتا ہے اس میں یا اس لفظ کی اپنی ہوتی ہے, اسی کلمے کا جز ہوتی ہے, وہ الگ ضمیر نہیں ہوتی, جیسے قاضی. تو معرب میں اعراب کبھی لفظاً آئے گا اور کبھی تقدیراً, اور مبنی میں اعراب کیسے آئے گا؟ محلاً. محلاً کا معنی پتہ چل گیا؟ کیا معنی؟ محل کا کیا معنی ہوتا ہے؟ جگہ. یعنی یہ جا ہا اولائی, یہ ہا اولائی اس ترکیب میں فاعل بن رہا ہے. تو یہ جگہ تو رفع والی ہے, یہاں کوئی معرب آتا تو کیا آتا اس پر؟ رفع. لیکن یہ تو مبنی ہے, اور مبنی پر تو اعراب آ نہیں سکتا, تو لہذا اس کو کیا کہیں گے؟ یہ مرفوع ہے محل. تو ہا اولائی مرفوع ہے محل, اور رأیت ہا اولائی یہ منصوب ہے محل, کیونکہ مفعول بھی ہے. اور مررت بہا اولائی اس پر با جارہ داخل ہے تو یہ مجرور ہے محل. پریشان آپ نے نہیں ہونا, میں بار بار تکرار کرواؤں گا, یہ سارا تکرار ہی ہے بار بار. یہ آٹھ دس دن میں چند دن جو ہم ترکیب کر لیں, بار بار تکرار کریں گے, یہ چیزیں آپ کے ذہن میں جم جائیں, بیٹھ جائیں, تاکہ پھر جب ہم جامی پڑھیں تو آپ کو ایک ایک بات جامی کی سمجھ میں آتی جائے. اور ہم بار بار تکرار کریں گے بار بار. تو بالکل آپ نے پریشان نہیں ہونا, کوئی چیز مشکل لگے کوئی حرج نہیں, کوشش کریں, توجہ سے بیٹھیں, میں پھر تکرار کرواؤں گا, پھر کرواؤں گا بار بار. हां बस ये वो 16 किस्में आपको याद होनी चाहिए, उनको जरा दोहरा लीजिएगा, और मारिफा की अकसाम याद होनी चाहिए, ये जो मैंने लिखवाई, और ये जो मबनी की अकसाम मैंने लिखवाई ये आपको याद होनी चाहिए। ये जो मबनी 8 हैं इनका इराब आपने महलन बताना है। कोई जमीर आ जाए तो आंखें बंद करके कह देना इसका इराब महलन है, कोई इसमें इशारा आ जाए तो आंखें बंद करके कह देना इसका इराब महलन है, और अगर इन 8 के अलावा कोई इसम हो तो फिर उसमें आपने गौर करना है वो 16 किस्मों में से कौन सी किस्म है, फिर वहां पर कुछ का इराब लफ्जन है और कुछ का इराब तकदीरन है, तो वो 16 किस्में भी आपने बेहतरीन याद करनी है, उनको जरा दोहरा लें इंशाल्लाह। ये जो 8-10-12 दिन गुजरेंगे तो आपकी बेहतरीन बुनियाद बन जाएगी इंशाल्लाह, तरकीब में फिर कोई आपका मुकाबला नहीं कर सकेगा, आप बेहतरीन इबारत आप पढ़ सकेंगे इंशाल्लाह। आप हैरान होंगे कि इतनी जल्दी हम इबारत पढ़ने के काबिल हो गए। भाई फिर सुनो, आज आपने पढ़ा कि जुमला जो है वो एक जुमला इस्मिया है और एक जुमला फेलिया, जुमला इस्मिया जिसका पहला जूस इसम हो, जुमला फेलिया जिसका पहला जूस फेल हो। फिर हमने जुमला इस्मिया की तरकीब शुरू की, मैंने आपको बताया जुमला इस्मिया के अंदर दो चीजें होती हैं, चाहे 2 लफ्ज हो, 10 लफ्ज हो, 20 लफ्ज हो, जुमला इस्मिया में मिलजुल कर आखिरकार दो चीजें ही बनेंगी, एक को कहेंगे मुबतदा और एक को कहेंगे खबर। मुबतदा भी क्या है, मुबतदा हमेशा मारिफा होता है और खबर क्या होती है, नकेरा। कभी कभार मुबतदा जो है वो नकेरा भी आ जाता है और इसी तरह कभी खबर भी मारिफा आ जाती है, लेकिन मुबतदा में असल है कि वो मारिफा होना चाहिए और खबर में असल यह है कि वो क्या होनी चाहिए, नकेरा होनी चाहिए, नकेरा होनी चाहिए। फिर उसके बाद जब आपको यह पता चल गया कि मुबतदा में असल है मारिफा होना और खबर में असल है नकेरा होना, तो अब आपको मारिफा और नकेरा की पहचान होनी चाहिए, तो वो मारिफा की 6-7 किस्में आपको याद होनी चाहिए। कौन कौन सी हैं, नंबर 1 तमाम जमीरें, नंबर 2 आलम नाम जो हैं, नंबर 3 अस्माए इशारा, नंबर 4 अस्माए मौसूला, नंबर 5 मारिफा बा निदा, नंबर 6 मारिफा बा अलिफ लाम, और नंबर 7 इनमें से किसी एक की तरफ मुजाफ हो इलावा मारिफा बा निदा के। ये मारिफा की अकसाम हैं। इसके अलावा जितने इसम हैं वो सब नकेरा हैं। कहीं जुमले में कोई लफ्ज आता है तो उसमें आप फौरन गौर करके देख लिया करें कि ये मारिफा है या नकेरा। कुछ तुलबा को अभी भी मुश्किल पेश आती होगी कि मारिफा है या नकेरा, कैसे पता चलाएं, भाई एक लफ्ज आ गया जुमले के अंदर, अब आप देखना चाहते हैं कि मारिफा है या नकेरा, तो सबसे पहले ये मारिफा की किस्में उस पर लगाओ, देखो ये जमीर है, अगर जमीर ना हो फिर देखो ये किसी का नाम तो नहीं, फिर देखो ये इसमें इशारा तो नहीं, ये इसमें मौसूल तो नहीं, ये मारिफा बनिदा तो नहीं, ये मौरफ बिल्लाम तो नहीं, या ये इनमें से किसी की तरफ, तो ये 6-7 किस्में उस पर एक एक करके लगाकर देखो, अगर इनमें से वो कोई भी नहीं है तो समझ जाओ ये नकेरा है। जैसे जुमले में लफ्ज आया रजुलुन, क्या आया रजुलुन, अब फौरन गौर करो ये रजुलुन ये जमीर है नहीं है, फिर आपने गौर किया क्या ये किसी का नाम है नहीं, ये किसी का नाम जैद अमर बकर किसी के नाम होते हैं नहीं, ये नाम भी नहीं है किसी का, फिर देखो ये इसमें इशारा है नहीं, इसमें मौसूल है नहीं, क्या ये मारिफा बनिदा है, इस पर या हरफ निदा दाखिल है नहीं, फिर देखो क्या इस पर अलिफ लाम दाखिल है वो भी नहीं है, फिर क्या इसके बाद इन इनमें से किसी की तरफ ये मुजाफ है नहीं है, मालूम हुआ ये क्या है नकेरा है। देखा इस तरह आप आराम से नकेरा की पहचान कर लेंगे, और चंद दिन जब आप मश्क कर लेंगे इसकी फिर बार बार आपको सोचना ही नहीं पड़ेगा, एक लफ्ज को देखते ही आपको पता लग जाएगा ये मारिफा है या नकेरा है। तरीका समझ में आ गया। उसके बाद फिर कोई इसम आए तो उस पर अब एराब देखना है, तो सबसे पहले ये देखो ये मुआरब है या मबनी, अगर वो मुआरब है तो समझ जाओ इसका एराब या तो لفظن ہوگا یا تقدیرن. اب لفظن کس کا ہے تقدیرن کس کا ہے, وہ 16 قسمیں آپ کو یاد ہونی چاہیں, اس کے بغیر نہیں چل سکیں گے آپ. وہ 16 قسمیں وہ اس کو خوب ازبر کر لو, دوہرا لو اس کو. میں بھی انشاءاللہ کوشش کروں گا اس سے کے بارے میں باتیں یہاں ذکر کرتے رہیں, اور اگر موقع مل گیا تو ان کو ایک آدھ دفعہ دوہرا بھی لیں. اور پھر اگر وہ معرب نہیں ہے اسم تو پھر مبنی ہوگا. تو بلکہ یوں جب بھی کوئی اسم آئے سب سے پہلے یہ دیکھو کہ یہ مبنی کی 8 قسموں میں سے کوئی قسم تو نہیں. اگر 8 قسموں میں سے نہیں تو سمجھ جاؤ یہ کیا ہے, معرب ہے. اور معرب کا اعراب کیسے آتا ہے, لفظن یا تقدیرن. اور اگر مبنی ہے تو اس کا اعراب کیسے آتا ہے, محلن. اور لفظن اعراب کا کیا معنی کہ اس, ہاں پھر آدھی بات کر رہے ہیں, اس اعراب پر, اس اعراب پر ہم کیا کر رہے ہیں تلفظ, یا یوں کہو اس رفع پر ہم کیا کر رہے ہیں تلفظ, اس نصب پر ہم کیا کر رہے ہیں تلفظ, اور اس جر پر ہم کیا کر رہے ہیں تلفظ. اور تقدیرن کا کیا معنی, فرض کر لو کہ اعراب آ چکا ہے, اعراب
آ چکا.
بات سمجھ میں آ رہی. سوال, یہ فرض کیوں کرتے ہو, فرض کیوں کرتے ہو؟ جاء موسیٰ مرفوع ہے تقدیرن, توجہ ہے, مرفوع ہے. آپ کہتے ہیں جی فرض کر لو اس پہ رفع آ گیا ہے, یہ مرفوع ہے تقدیرن. تقدیرن کا معنی تو بتلا دیا میں نے نا, کیا معنی ہوتا ہے, فرض کر لو. تو یہ مرفوع ہے تقدیرن, فرض کر لو یہ کیا ہے, مرفوع. سوال یہ کیوں فرض کر لیں ہم, وجہ کیا ہے بھائی؟ بھائی وجہ یہ, اگر یہ فرض نہیں کرتے تو سارا مسئلہ خراب ہو جائے گا, کیونکہ یہ معرب ہے. اور معرب کسے کہتے تھے, جس کا آخر بدلتا ہے عوامل کے بدلنے سے. اور جا موسیٰ رأیت موسیٰ مررت بھی موسیٰ, یہ تو بدل ہی نہیں رہا, تو اس کو تو کیا کہنا پڑے گا, مبنی کہنا پڑے گا. اور مبنی کوئی خود بخود ہوتا ہے یا مبنی الاصل کے ساتھ مشابہت ضروری ہے؟ مبنی الاصل کے ساتھ مشابہت ضروری ہے, بغیر ویسی وجہ کے کوئی مبنی نہیں بنتا. تو اب جا موسیٰ رأیت موسیٰ مررت بھی موسیٰ, اس کا آخر نہیں بدل رہا, اور یہ مبنی بھی نہیں ہے, معلوم ہوا یہ کیا ہے, معرب ہے. اور معرب تو کس کو کہتے ہیں, جس کا آخر بدلتا ہے, اور اس کا آخر تو نہیں بدل رہا, یہ تو معرب سے خارج ہو رہا ہے اور مبنی میں بھی نہیں داخل ہو رہا. بات سمجھ میں آ رہی؟ تو ہم اس کو معرب میں برقرار رکھنا چاہتے ہیں. جب اگر یہ معرب بھی نہ ہو مبنی بھی نہ ہو, پھر تو کوئی تیسری قسم بنے گا, اور تیسری قسم کوئی ہے نہیں, اسم کی تو دو ہی قسمیں, یا معرب ہے یا مبنی. تو لہذا ہم اس کو معرب ہی رکھنا چاہتے ہیں, یہ معرب ہی ہونا چاہیے. تو ہم یوں کہتے ہیں بھائی اس کا آخر بدل رہا ہے, آپ کہیں گے نہیں بدل رہا, ہم کہیں گے فرض کر لو بدل رہا, فرض کر لو. جا موسیٰ فرض کر لو کیا آ گیا, رفع. رأیت موسیٰ فرض کر لو کیا آ گیا, نصب. مررت بھی موسیٰ فرض کر لو کیا آ گیا, جر آ گیا. بدل رہا آخر یا نہیں بدل رہا, بدل رہا یا نہیں بدل رہا, فرض کر لیا ہے بدل رہا ہے. اور جب بدل رہا ہے تو معرب کے اندر داخل ہے, کیونکہ معرب بھی اس کو کہتے ہیں جس کا آخر بدلتا ہو عوامل کے بدلنے سے. بات سمجھ میں آ گئی اچھی طرح؟ اچھا جی, اب ہم شروع کرتے ہیں ترکیب. بھائی ہاں, مبتدا کی ایک آسان تعریف یاد رکھو, مبتدا اور خبر, طلبہ بڑے پریشان ہوتے ہیں مبتدا کسے کہتے ہیں خبر کسے کہتے ہیں. بھائی آسان لفظوں میں جو آپ کو انشاءاللہ کبھی نہیں بھولے گا, مبتدا اسے کہتے ہیں جس کے بارے میں بات کی جائے, وہ چیز جس کے بارے میں بات کی جائے اسے کیا کہتے ہیں, مبتدا. اور جو بات کی جائے اس کو خبر کہتے ہیں. جس کے بارے میں بات کی جائے وہ ہے مبتدا, اور جو بات کی جائے وہ ہے خبر. زید عالم, کس کے بارے میں میں نے بات کی, زید. تو زید کیا ہوا, مبتدا. اور کیا بات کی, کہ وہ عالم ہے, تو عالم کیا ہے, خبر ہے. طریقہ سمجھ میں آیا؟ آپ اپنی باتوں پر غور کر لیں, آپ جب بھی کوئی بات کرتے ہیں کسی کے بارے میں کوئی بات کرتے ہیں, تو جس کے بارے میں کریں وہ کیا ہے, مبتدا, اور جو بات کریں وہ کیا ہے, خبر. طریقہ سمجھ میں آ گیا؟ زید قائم, کس کے بارے میں بات کی, زید کے بارے میں, تو وہ کیا ہے, مبتدا. اور کیا بات کی, کہ وہ کھڑا ہے, تو یہ کیا ہے, خبر ہے. اور دوسری بات یہ یاد رکھنا, یاد رکھو مبتدا بھی مرفوع ہوتا ہے اور خبر بھی مرفوع ہوتی ہے. توجہ ہے، مبتدا بھی مرفوع ہوتا ہے، خبر بھی مرفوع ہوتی ہے. جب بھی کسی لفظ کے بارے میں آپ کو پتا چل جائے کہ یہ مبتدا ہے، چاہے آپ نے خود غور کیا، چاہے آپ کو حاشیے میں کوئی لفظ مل گیا، یا چاہے کسی دوسرے نے بتا دیا کہ یہ کیا ہے مبتدا، تو ساتھ ہی ایک اور بات آپ کو خود بخود پتا چل گئی، اس پر کون سا اعراب پڑھنا ہے؟ رفع. توجہ ہے، جیسے ہی آپ کو پتا چلا یہ مبتدا ہے، ساتھ ہی کیا پتا چل گیا؟ اس پر ہم نے رفع پڑھنا ہے. توجہ ہے، پھر دہراؤ، جیسے ہی کسی لفظ کے بارے میں پتا چلے کہ یہ کیا ہے مبتدا ہے، تو ساتھ ہی پتا چل گیا کہ اس پر کیا پڑھنا ہے؟ رفع. ہاں، پھر غور کرنا کہ وہ رفع اس پر لفظاً آئے گا، تقدیراً آئے گا، یا محل. اس لفظ میں غور کرنا، یہ مبنی ہے، اگر مبنی نہیں تو معلوم ہوا کیا ہے؟ معرب ہے. جب معرب ہے تو اعراب کیسے آئے گا؟ لفظاً یا تقدیراً. وہ 16 قسموں میں غور کر لینا. اور اگر مبنی ہے تو اعراب کیسے آئے گا؟ محل. اسی طرح خبر بھی مرفوع ہوتی ہے. جب بھی آپ کو یہ پتا چل جائے کسی لفظ کے بارے میں کہ یہ خبر ہے، ساتھ ہی ایک اور بات کا بھی فوراً پتا چل گیا کہ کیا اس پر کیا پڑھنا ہے؟ رفع پڑھنا ہے. مبتدا پر بھی رفع، خبر پر بھی رفع. بات سمجھ میں آ گئی اچھی طرح؟ اب ترکیب شروع کیجئے بھائی، لکھئے بھائی جملہ. اللہ احد، اللہ احد، یہ پورا جملہ ہے بھائی، پورا جملہ ہے. اور اس کا پہلا جز اسم ہے، پہلا جز معلوم ہوا یہ کون سا جملہ ہے؟ جملہ اسمیہ ہے. اللہ احد کیا معنی؟ اللہ ایک ہے، اللہ یکتا ہے. احد ایسا ایک جس کا دوسرا کوئی نہ ہو. واحد کے بعد تو اسنان دو آ جاتا ہے، لیکن احد ایسا ایک جس کا کوئی دوسرا، ہاں جس کا کوئی دو نہ ہو بھائی. تو اللہ احد کیا ترجمہ؟ اللہ ایک ہے. کس کے بارے میں بات کی؟ اللہ تعالی کی ذات کے بارے میں. اور کیا بات کی؟ ایک ہے. جی ترکیب کیجئے بھائی، جی آپ شروع کیجئے ترکیب بھائی. لفظ یوں کہو، لفظ اللہ سب سے پہلے یہ لفظ اللہ، اور پھر اس کے بعد اعراب بتاؤ. جی اعراب، لفظ اللہ، پھر بولو لفظ اللہ. ہاں اعراب پہلے بولو.
اعراب اس میں
ہاں مرفوع، کون سا مرفوع؟ مرفوع تو تین قسم پر ہوتا ہے، لفظاً، تقدیراً اور محلاً.
اس میں لفظاً ہے،
لفظاً ہے، شاباش. مرفوع انہوں نے کہا لفظ اللہ مرفوع، لفظاً مبتدا. مرفوع کیوں یہ بتاؤ بھائی، رفع کیوں، مرفوع کیوں پڑھا آپ نے؟ نصب یا جر کیوں نہیں پڑھا؟ آپ بتائیے بھائی. مبتدا ہے، اور مبتدا ہمیشہ کیا ہوتا ہے؟ مرفوع. تو جی تو یہ مرفوع، اور کون سا مرفوع؟ لفظاً. اچھا آپ نے کہا یہ مرفوع لفظاً ہے، لفظاً کیوں کہا؟
لفظاً اس میں وہ
پیش ہے نا، موجود ہے. ہاں جو میں نے بات کی اس طرح دہراؤ کہ اس کے رفع پر ہم تلفظ کر رہے ہیں، اس کے رفع پر ہم تلفظ کر رہے ہیں. تلفظ کر کے دکھاؤ اس کے رفع پر.
اللہ،
جی اس کے نصب پہ ذرا تلفظ کر کے دکھاؤ.
اللہ،
جی اس کے جر پہ تلفظ کر کے دکھاؤ. اللہ. معلوم ہوا لفظ اللہ پر تینوں طرح کے اعراب لفظاً آتے ہیں، رفع بھی لفظاً، کیا مانا اس پر ہم تلفظ کرتے ہیں، نصب بھی لفظاً، جر بھی لفظاً. بات سمجھ میں آ گئی؟ تو جب بھی کوئی لفظ ہے سب سے پہلے یہ دیکھو کہ یہ معرب ہے یا مبنی. معرفہ ہے یا نکرہ؟ بتائیے لفظ اللہ معرفہ ہے یا نکرہ؟
لفظ اللہ
علم ہے، نام ہے اللہ تعالی کی ذات کا، یہ معرفہ ہے، بلکہ یہ اعرف المعارف ہے، تمام معرفوں سے زیادہ تعریف اس کے اندر ہے۔ امام سیبویہ رحمہ اللہ وہ فرماتے تھے کہ لفظ اللہ اعرف المعارف ہے، سب سے زیادہ تعریف لفظ اللہ کے اندر ہے۔ وفات کے بعد کسی نے ان کو خواب میں دیکھا تو پوچھا کہ اللہ تعالی نے آپ کے ساتھ کیا معاملہ فرمایا؟ کہا اللہ تعالی نے میری مغفرت فرما دی۔ پوچھا کس وجہ سے؟ کہا اس وجہ سے کہ میں اس بات کا قائل تھا کہ لفظ اللہ اعرف المعارف ہے، تمام معرفوں سے زیادہ تعریف اس میں ہے۔ معرفہ اس کو کہتے ہیں جس کی انسان کو پہچان ہو، بھائی نکرہ وہ ہے جس کی پہچان نہ ہو۔ آپ کا ایک ساتھی ہے زید، میں نے جیسے ہی زید کہا آپ کے ذہن میں زید کی صورت آ گئی، فوراً آپ پہچان گئے کہ میں کس کی بات کر رہا ہوں،
زید۔
دیکھا یہ ہے معرفہ وہ ہے جس کی انسان کو پہچان ہو۔ اور میں نے کہا رجلن، کوئی خاص آدمی آپ کے ذہن میں آیا؟ نہیں، معلوم ہوا یہ نکرہ ہے۔ تو معرفہ وہ ہے جو متعین ذات پر دلالت کرے، اور نکرہ وہ ہے جو ذات غیر معین پر دلالت کرے۔ آپ کا ایک ساتھی ہے عبداللہ، میں نے جیسے ہی عبداللہ کہا آپ کی فوراً پہچان گیا، آپ کے ذہن میں اس کی صورت آ گئی، معلوم ہوا عبداللہ کیا ہے؟ معرفہ ہے۔ تو لفظ اللہ کیا ہے؟ عارف المعارف۔ اور مبتدا میں بھی اصل کیا ہے؟ وہ کیا ہونا چاہیے؟ معرفہ ہونا چاہیے۔ تو لفظ اللہ معرفہ ہے، اور معرفہ کی سات قسموں میں سے یہ کون سی قسم ہے؟ عالم ہے، نام ہے اللہ تعالی کی ذات کا۔ اور تو یہ مرفوع ہے، مرفوع ہے، مبتدا ہے۔ یاد رکھو آپ کے پاس جب دو لفظوں سے جملہ بن رہا ہو، کتنے لفظ ہیں آپ کے پاس؟ دو، ایک اللہ اور ایک احد، اور ایک ان میں سے معرفہ ہے اور دوسرا نکرہ ہے۔ تو معرفہ کو کیا بناؤ؟ مبتدا، اور نکرہ کو کیا بناؤ؟ خبر بناؤ۔ جب دو لفظوں سے جملہ پورا ہو رہا ہو، جب دو لفظوں سے جملہ پورا ہو رہا ہو اور ان میں سے ایک معرفہ ہو اور ایک نکرہ، تو معرفہ کو کیا بناؤ؟ مبتدا، اور نکرہ کو کیا بناؤ؟ خبر بناؤ۔ جی، تو اللہ، لفظ اللہ مرفوع، لفظان مبتدا، پھر دوہراؤ، لفظ اللہ مرفوع، لفظان مبتدا۔ مرفوع کیوں؟ کیونکہ مبتدا ہے۔ لفظان کیوں؟ اس کے رفع پر ہم تلفظ کر رہے ہیں، کر کے دکھاؤ، اللہ، اس کے نصب پر کرو تلفظ
اللہ،
جر پہ تلفظ کرو اللہ۔ اس سے ایک اور بات بھی پتا چل گئی کہ لفظ اللہ پر تینوں طرح کے اعراب لفظن آتے ہیں، لہذا جہاں کہیں عبارت میں لفظ اللہ آئے تو آپ نے اس پر باقاعدہ اعراب کا تلفظ کرنا ہے۔ جو اعراب ہوگا وہ تلفظ کرنا ہے، رفع والا ہو تو رفع کا تلفظ کرو، نصب والا ہو تو نصب کا تلفظ کرو، جر والا ہو تو جر کا۔ آگے بھائی، احد، جی ترکیب کیجئے۔
احد خبر،
ہاں
لفظ اللہ کی خبر،
احد پر اعراب کے ساتھ اس کو تلفظ کرو۔ یہ تو آپ کو پتا چل گیا یہ خبر ہے، اور جیسے ہی آپ کو پتا چلا یہ خبر ہے، ساتھ ہی ایک اور بات بھی سمجھ میں آ گئی، کیا؟ مرفوع ہے تو رفع کا تلفظ کرو اس پر، احدن احدن احدن، تنوین آئے گی، تنوین آئے گی، اگر الف لام ہوتا تو پھر تنوین نہ آتی، الاحد، اور اگر مضاف ہوتا، آگے مضاف الیہ آ رہا ہوتا، پھر بھی تنوین نہ آتی، تو ویسے یہ تنوین آئے گی۔ تو احدن، بولو بھائی کیسے پڑھیں گے اس کو، ترکیب میں کیسے بتائیں گے؟ احدن مرفوع لفظان خبر، مرفوع لفظان خبر۔ اچھا اب بتاؤ مرفوع کیوں؟
خبر ہے،
خبر ہے، خبر کیا ہوتی ہے؟ مرفوع۔ لفظان کیوں؟ پھر کہہ رہے اس پر ہم تلفظ نہیں نہیں یوں نہیں کہہ اس کے رفع پر یا اس کے اعراب پر ہم کیا کر رہے ہیں تلفظ کر کے دکھاؤ تو اس کے رفع پر تلفظ کریں اس کے رفع پر تلفظ کریں احدن اس کے نصب پر تلفظ کریں احدن جر پر تلفظ کریں احدین اس سے ایک اور بات پتا چل گئی کہ یہ جو احد کا لفظ ہے اس پر تینوں طرح کے اعراب لفظن آتے ہیں بات سمجھ میں آ گئی تو آپ نے کیا کہا احدن مرفوع لفظن خبر مرفوع کیوں خبر ہے لفظن کیوں اس کے رفع پر ہم تلفظ کر رہے ہیں اور خبر آپ کو کیسے پتا چلا یہ خبر ہے کیونکہ مبتدا کے بعد ایک ہی لفظ ہے اسی نے خبر بننا ہے آپ روانی سے پڑھو اس کو پورے جملے کو ایک ایک لفظ کا اعراب آپ نے نکال لیا یا نہیں اب اس کو روانی سے پڑھ دو شاباش اللہ احد جی ترجمہ کیجئے
اللہ ایک ہے
اللہ یکتا ہے تو مبتدا اپنی خبر سے مل کر جملہ اسمیہ خبریہ ہوا توجہ ہے مبتدا اپنی خبر سے مل کر جملہ اسمیہ خبریہ ہوا تو جملہ اسمیہ میں نے آپ کو بتایا تھا کتنی چیزیں ہوتی ہیں دو چیزیں کون کون سی مبتدا اور خبر یہاں تو لفظ ہی دو ہیں کبھی لفظ زیادہ ہوتے ہیں لیکن وہ آپس میں جڑ جڑ کر دو ہی چیزیں بن جاتے ہیں ایک مبتدا اور ایک خبر مبتدا کس کو کہتے ہیں جس کے بارے میں بات کی جائے اور خبر کسے کہتے ہیں جو بات کی جائے اگلا جملہ لکھئے ہاذا عالم ہاذا عالم چلیے بھائی اب آپ ترکیب کیجیے اعراب بھائی پہلے ہم اعراب حل کر رہے ہیں عبارت کا
ہاذا مرفوع مبتدا
مرفوع کون سا
لفظن
مرفوع
مرفوع لفظن
شاباش ہاذا مرفوع لفظن مبتدا آپ نے تین باتیں کی مرفوع لفظان مبتدا ہر ایک کی وجہ آپ کو بتانی پڑے گی مرفوع کیوں ہاذا مرفوع لفظان مبتدا اب آپ نے تین باتیں کہیں مرفوع ہے لفظن ہے مبتدا ہے تینوں کی وجہ بیان کرنا پڑے گی مرفوع کیوں کہا منصوب یا مجرور کیوں نہیں کہا شاباش کیونکہ یہ مبتدا ہے یہ کیا ہے مبتدا ہے اور آپ نے کہا لفظن مرفوع لفظن لفظن کیوں کہا آپ نے ہاں کیونکہ اس کے رفع پر ہم تلفظ کر رہے ہیں تلفظ کر کے دکھاؤ حالت جر کا تلفظ کرو وہ تو حاضی ہی وہ تو مونس والا اس میں اشارہ بن جائے گا
حاضی
جب بھی کوئی اسم آئے سب سے پہلے یہ دیکھو یہ معرب ہے یا مبنی ہے سب سے پہلے یہ دیکھو یہ معرب ہے یا مبنی ہے پھر معرفہ ہے یا نکرہ ہے جی مجھے بتائیے یہ معرب ہے یا مبنی ہے مبنی کی آٹھ قسمیں دیکھو ان میں سے کوئی نہیں ہے
یہ
کیا ہے یہ کون سی قسم ہے اس میں اشارہ ہے بھائی مبنی ہے اور جب مبنی ہے تو اس کا اعراب کیسے ہوگا محلن ہوگا تو کیسے پڑھیں گے ہاذا اعراب بولو اس کا مرفوع محلن ہاذا مرفوع محلن جاء ہاذا رأیت ہاذا مررت بہذا دیکھو نہیں بدل رہا یہ اس میں اشارہ ہے مبنیات کی آٹھ قسمیں آٹھ قسمیں تو ہیں یہ تین قسمیں تو مبنیات کی ہر جگہ ہر وقت آپ کے ذہن میں ہو اس میں اشارہ اس میں موصول اور ضمیریں اسماء اشارہ اسماء موصولہ اور ضمیریں یہ تو جہاں آ جائے اس میں اشارہ آ جائے فوراً سمجھ جائیں اعراب محلن آئے گا اس میں موصول آ جائے فوراً سمجھ جائیں اعراب محلن آئے گا، اور ضمیریں آ جائیں تو اعراب محلن آئے گا. یہ تو یہ جو مبنیات ہیں ان میں سب سے زیادہ یہ تین استعمال ہوتے ہیں. تو پھر بولو، ھذا مرفوع محلن مبتدا. اچھا آپ نے کہا مبتدا، آپ کو کیسے پتا چلا یہ مبتدا ہے؟ اس میں اشارہ ہمیشہ مبتدا ہوگا جی. کیسے پتا چلا؟
یہ معرفت اقسام
سے. ہاں ہم نے میں نے کہا تھا جب دو لفظوں سے جملہ پورا ہو رہا ہو، دو لفظوں سے یہاں پورا ہو رہا ہے کہ نہیں، اور دونوں میں سے ایک معرفہ ہو اور ایک نکرہ، تو مبتدا کس کو بناؤ؟ معرفہ کو. اور ھذا اس میں اشارہ معرفہ کی اقسام میں سے ہے کہ نہیں ہے؟ معرفہ کی اقسام میں سے ہے، تو یہ کیا بنے گا؟ اور آگے جو عالم آیا، عالم معرفہ ہے نکرہ؟ غور کر لو، ضمیر ہے عالم، اس میں اشارہ ہے، اس میں موصول ہے، کسی کا نام ہے، معرفہ بنیدا ہے، بلکہ معرفہ بنیدا کو تو اب میں ذکر ہی نہیں کروں گا. بات سمجھ میں آ گئی؟ وہ یہاں اس بحث سے خارج ہے، یہ مبتدا خبر کی بات چل رہی ہے. اور یہ معرف باللام ہے، اس پر الف لام ہے عالم پر
نہیں.
اچھا یہ ان میں سے باقیوں میں سے کسی کی طرح مضاف ہو رہا ہے، آگے کوئی مضاف الیہ ہے
نہیں،
معلوم ہوا یہ کیا ہے؟ نکرہ. تو ھذا ہوا معرفہ اور عالم ہوا نکرہ، اور ان دونوں سے جملہ پورا ہے. بات پوری ہے کہ نہیں؟ بات جب پوری ہو تو سمجھ جاؤ جملہ پورا ہے. ھذا عالم کا کیا معنی؟ یہ عالم ہے، دیکھو بات پوری ہے. تو اس میں ایک معرفہ لفظ ہے، ایک نکرہ ہے، تو معرفہ کو کیا بناؤ؟ مبتدا، اور نکرہ کو کیا بناؤ؟ خبر. جی اب بولیے، ھذا مرفوع محلن مبتدا. مرفوع کیوں؟ مرفوع کیوں؟ مبتدا ہے، مرفوع کیوں؟ اور محلن کیوں؟ مبنی ہے. جی تو مرفوع محلن مبتدا. آگے کیجئے ترکیب بھائی. عالم شاباش، عالم مرفوع
محلن
مرفوع محلن
خبر
شاباش، عالم مرفوع محلن خبر. اب ایک ایک تین لفظ آپ نے بولے مرفوع محلن خبر، ان تینوں کی وجہ بیان کرنا پڑے گی. مرفوع کیوں؟ خبر ہے. خبر کیا ہوتی ہے؟ مرفوع. جب ایک لفظ کے بارے میں آپ کو پتا چل جائے کہ یہ خبر ہے تو سمجھ جاؤ اس پر کیا پڑھنا ہے؟ رفع. کیا پڑھنا ہے؟ نصب بھی نہیں پڑھنا، جر بھی نہیں پڑھنا، ہاں رفع. پھر غور کرنا ہے کہ مبنی ہے تو رفع کیسا آئے گا؟ محل. اور اگر یہ معرب ہے تو رفع کیسا آئے گا؟ لفظن یا تقدیرن آئے گا. بات سمجھ میں آ گئی؟ تو عالم مرفوع محلن خبر. مرفوع کیوں؟
مبتدا
ہے. عالم
مبتدا مرفوع ہے.
مرفوع کیوں ہے؟
خبر ہے.
خبر ہے، شاباش. محلن کیوں ہے؟ پریشان نہیں ہونا، ایک دو دن میں آپ بہترین ترکیب کریں گے. شروع میں غلطیاں ہوں وہ بہترین ہیں، اس سے زیادہ اچھی اصلاح ہوتی ہے، تو اس پہ پریشان نہیں ہونا. جی مرفوع محلن کیوں؟ آپ بتائیے. مبنی ہے، شاباش. مبنی کی کون سی قسم ہے یہ؟ جی کون سی قسم ہے مبنی کی؟ اس میں اشارہ ہے؟ اس میں موصول ہے؟ ضمیر ہے؟ مرکبات میں سے ہے؟ مرکب بنائی ہے؟ یہ تو مرکب ہے نہیں، عالم اکیلا لفظ ہے. اچھا اصوات میں سے ہے؟ کسی چیز کی آواز ہے یہ؟ اچھا ظرف ہے یہ؟ اچھا پھر اس میں فعل ہے؟ اسماء فعل میں سے نہیں ہے یہ، تو اس میں فاعل کا صیغہ ہے. اور کنایات کم اور قضاء میں سے بھی یہ نہیں، معلوم یہ تو مبنی ہے ہی نہیں. بولو، جب مبنی نہیں ہے تو ظاہر سی بات ہے معرب ہوگا، اور معرب کا اعراب کیسے آتا ہے؟ لفظان یا تقدیرن. عالم پر رفع کا تلفظ کرو،
عالم
واضح پڑھو،
عالم
نصب،
عالم
جر،
عالم
عالمن عالمن عالمین، تلفظ کر رہے ہو یا نہیں؟
جی.
تو پھر مرفوع محلن کیوں کہتے ہو؟ بولو جلدی کرو، کون سا مرفوع ہے؟ پھر سوچ میں ڈوب گئے.
لفظن
ہے, تلفظ کر رہے ہو. عالمن کیا پڑھا میں نے؟ رفع. عالمن کیا پڑھا میں نے؟ نصب. عالمین کیا پڑھا؟
جار.
دیکھا تلفظ سے ہی آپ کو پتا چل رہا ہے. تو یہ مرفوع ہے لفظن, تو مرفوع لفظن خبر مرفوع. جی جوڑو آپ پورا جملہ بناؤ. مبتدا اپنی خبر سے مل کر جملہ اسمیہ خبریہ ہوا. ایک ایک لفظ کا اعراب نکال لیا یا نہیں؟ اب جملے کو روانی سے پڑھ دو. ہذا عالمن, ترجمہ کیجئے.
یہ
عالم ہے. شابش, یہ عالم ہے. بات سمجھ میں آ گئی. ایک اور ترکیب کر لیجئے. ہوا رجل. جی ترکیب کیجئے بھائی.
ہوا مبتدا.
اعراب, ہم اعراب حل کر رہے ہیں. پہلے اعراب چاہیے. اعراب کتنی قسم پر ہے؟ رفع, نصب, جر.
مرفوع
ہے. شاباش. کون سا مرفوع ہے؟ کون سا مرفوع ہے؟ مرفوع لفظن. شاباش. مرفوع لفظن مبتدا. اچھا بھائی بتائیے بھائی مرفوع کیوں؟ مرفوع کیوں؟ جو میں پوچھوں اسی کا جواب. مرفوع کیوں کہا؟ منصوب یا مجرور کیوں نہیں کہا؟
کیونکہ یہ ضمیر
ہے. تو ضمیر مرفوع ہوتی ہے ہمیشہ. مرفوع کیوں؟ جی
مبتدا
ہے. مرفوع کیوں؟ مبتدا ہے. اور لفظن کیوں؟ شاباش. لفظن اس لیے کیونکہ ہم اس کے اعراب پر کیا کر رہے ہیں؟ تلفظ. کر کے دکھاؤ رفع پر تلفظ.
ہوا.
نصب پہ تلفظ کرو. میں نے بتایا جو اسم آئے سب سے پہلے یہ دیکھو یہ معرب ہے یا مبنی. معرب ہے یا مبنی؟ جی معرب ہے. مبنی ہے. ہوا تو پھر لفظن کیوں کہا؟ محلن ہے. شاباش. اس یہ ضمیر ہے, اس پر رفع بھی محلن آئے گا, نصب بھی محلن, جر بھی محلن, کیونکہ یہ مبنی ہے. اور ہوا واو پر زبر ہے, یہ اس کی حرکت ہے, یہ اعراب نہیں ہے, یہ اسی طرح رہے گی ہر جگہ. تو یہ ہر جگہ اسی طرح رہے گی, تو یہ حرکت ہے, اعراب نہیں. ہاں اولائی, اس میں حمزہ کے نیچے زیر تھی یا نہیں؟ وہ جر تھا یا وہ اس کی حرکت تھی؟ حرکت تھی, کیونکہ مبنی ہے. مبنی کے آخر میں جو کچھ ہو وہ اس کی حرکت ہوتی ہے, اعراب نہیں. کیونکہ مبنی تو اعراب کو جگہ ہی نہیں دیتا بھائی. مبنی کو مبنی کہتے اسی لیے ہیں کہ وہ اعراب کو جگہ نہیں دیتا. جی کیجئے ترکیب. ہوا پھر اعراب, پہلے اعراب حل کیا کرو بھائی. مبتدا سب سے آخر میں بولو. پہلے کیا بولو؟
مرفوع
محلن مبتدا. شاباش. مرفوع محلن مبتدا. مرفوع کیوں؟ مبتدا ہے. محلن کیوں؟ مبنی ہے. شاباش. آگے پھر آپ نے کہا مبتدا ہے. آپ کو کیسے پتا چلا یہ مبتدا ہے؟ ہاں دو لفظ ہیں. شاباش. ہوا معرفہ ہے, ضمیر ہے. معرفہ کی ان سات قسموں میں سے پہلی قسم کیا تھی؟ ضمیر ہے. یہ معرفہ ہے. اور آگے کیا ہے؟ رجل. وہ کیا ہے؟ نکرا. تو دو لفظوں سے جملہ پورا ہو رہا ہے, اور ایک معرفہ ہے ایک نکرا ہے. تو معرفہ کو کیا بنائیں گے؟ مبتدا. اور دوسرے کو کیا بنائیں گے؟ خبر بنائیں گے. شاباش. تو ہوا مرفوع محلن مبتدا. آگے ہاں شاباش. اعراب کے ساتھ پڑھو. پھر پڑھو
رجلن.
اعراب بولو.
اعراب یہ مرفوع محلن خبر.
شاباش. رجلن مرفوع محلن خبر. مرفوع کیوں؟
مرفوع اس لیے کہ ہم
مرفوع کیوں؟ خبر ہے، مبتدا بھی مرفوع ہوتا ہے اور خبر بھی، جب کسی لفظ کے بارے میں پتا چل جائے مبتدا ہے ساتھ ہی پتا چل جاتا ہے اس پر کیا پڑھنا ہے، رفع. جب بھی کسی لفظ کے بارے میں پتا چل جائے یہ خبر ہے ساتھ ہی کیا پتا چل گیا اس پر کیا پڑھنا ہے، رفع، تو مرفوع ہے. محلن کیوں کہا بھائی؟ محلن اعراب کس پر آتا ہے؟ محلن اعراب کس پر آتا ہے؟ مبنی پر. کس پر؟ مبنی پر آتا ہے. یہ مبنی کی کون سی قسم ہے؟ یہ ضمیر ہے، اس میں اشارہ ہے، اس میں موصول ہے؟ بولو بھائی، کون سی ضمیر ہے یہ؟ رجل. رجل پر ذرا رفع کا تلفظ کرو بھائی. رفع کا، رفع کا، رجل. نصب کا تلفظ کرو. جر کا کرو. تلفظ بھی کر رہے ہو اور محلن بھی کہہ رہے ہو. ہاں شاباش، اس پر تلفظ کر کے دیکھ لیا کرو جلدی سے. تو رجلن مرفوع،
مرفوع لفظن،
لفظن خبر. مرفوع لفظن خبر. مرفوع کیوں؟
مبتدا ہے،
خبر ہے. مرفوع کیوں؟
خبر ہے.
لفظن کیوں؟ اس کے رفع پر ہم تلفظ کر رہے ہیں. کر کے دکھاؤ رفع پر تلفظ. نصب پر تلفظ کرو. جر پہ؟ شاباش. اور مرفوع لفظن خبر. اب جملے کو جوڑو بھائی. نہیں، پہلے ترکیب پوری کرو. مبتدا اپنی خبر سے مل کر جملہ اسمیہ خبریہ ہوا. روانی سے پڑھو. ہوا رجولن، ایک ایک لفظ کا اعراب پتا چل گیا. ہوا رجولن، ترجمہ کرو. ہاں، وہ ایک آدمی ہے، وہ مرد ہے. بات سمجھ میں آ گئی؟ تو یہ کل پھر ذرا خوب اس کو دوہرا کر آئیں بھائی، ان باتوں کو انشاءاللہ تعالی ایک دو دن میں ہی آپ کے لیے یہ آسان ہو جائے گا کہ کس طرح ترکیب کرنی ہے. ہم نے جملہ اسمیہ کی ترکیب کی. جملہ اسمیہ میں دو چیزیں ہوتی ہیں، ایک مبتدا اور ایک خبر. مبتدا بھی کیا ہوتا ہے؟ مرفوع. خبر بھی
مرفوع.
جیسے کسی لفظ کے بارے میں کوئی آپ کو بتائے یہ مبتدا ہے، ساتھ ہی کیا پتا چل گیا اس پر کیا پڑھنا ہے؟ رفع پڑھنا ہے. اور جیسے ہی کوئی بتائے یہ خبر ہے، فوراً پتا چل گیا کیا پڑھنا ہے؟ رفع پڑھنا ہے، رفع پڑھنا ہے. پھر آپ نے غور کرنا ہے یہ مبنی ہے یا معرب. مبنی کی وہ سات آٹھ قسموں میں سے ہر ایک دیکھ لو، یہ ان میں سے ہے یا نہیں. مبنی کی بھی یاد رکھو، اس میں ضمیریں، اسماء اشارہ، اسماء موصولہ، یہ تین زیادہ تر استعمال ہوتے ہیں اور ابھی ابتدا میں یہی زیادہ استعمال ہوں گے. آگے چل کے اور ظروف وغیرہ بھی زیادہ آ جائیں گے، لیکن بہرحال یہ زیادہ ہیں. تو کہ معرب ہے یا مبنی، جیسے ہی پتا چلے یہ مبنی ہے، ضمیر ہے، یہ اس میں اشارہ ہے، یہ اس میں موصول ہے، تو اعراب کیسے ہوگا؟ محلن. اور اگر یہ نہ ہو تو پھر اعراب لفظن یا تقدیرن، وہ سولہ قسمیں آپ کو آنی چاہیے. اور میں نے بتایا آسان لفظوں میں مبتدا کسے کہتے ہیں؟ جس کے بارے میں بات کی جائے، اور جو بات کی جائے اسے کیا کہتے ہیں؟ خبر کہتے ہیں. صرف ایک ہفتے کی محنت کر لو، آپ عبارت پڑھنا سیکھ جاؤ گے انشاءاللہ بہترین. بھائی چیزیں سب آپ نے پڑھی ہوئی ہیں، آپ بس اجرا ہو رہا ہے، اس کا اجرا ہو رہا، کوئی مشکل نہیں ہے، آپ نے پریشان نہیں ہونا ذرا بھی. چلیے بس بھائی، ھذا ھو المرام، واللہ اعلم بحقیقت الکلام.